नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन प्रस्ताव अघि बढाएसँगै चुनावको मिति घोषणा गर्ने सरकारको प्रस्ताव, संविधान संशोधन नगरी चुनावमा जान मधेसी दलको आनाकानी।
स्थानीय चुनावमा जाने बारेमा मधेस केन्द्रित पार्टीहरूले अहिले प्रष्टताका साथ आफूलाई प्रस्तुत गरिसकेका छैनन्।
भरुवा बन्दुकको गोली लागेर धनकुटामा एकजनाको ज्यान गयो। सुनसरीको खनारामा प्रहरीको गोली लागेर 3 जना घाइते।
शहरी क्षेत्रमा फोहोर मैला व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण बन्दै घरको फोहोर घरमै व्यवस्थापन गर्नुपर्नेमा जोड।
फोहोरलाई फाल्ने वस्तुको रूपमा हेरिरहेछौ। फोहोर भनेको फाल्ने वस्तु होइन, पाल्ने वस्तु।
अमेरिकाले मुस्लिम देशका नागरिकलाई भ्रमणमा लगाएको प्रतिबन्धको सर्वत्र विरोध। मानव अधिकार कानूनको उल्लंघन भएको राष्ट्रसंघको दावी।
र एपीएफलाई हराउँदै हिमालयन शेर्पा झापा गोल्ड कपको सेमी फाइनलमा।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557-12-595, 98-550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएसँगै चुनावको मिति घोषणा गर्ने प्रस्ताव गरेको छ। मधेसी मोर्चा सहित बालुवाटारमा बसेको सत्तारूढ़ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको मिति घोषणा गरेर तयारी थाल्ने र संसदमा संशोधन प्रस्ताव पनि अघि बढ़ाउने प्रस्ताव गर्नुभएको हो। प्रमुख प्रतिपक्षी दल एमालेको असहमतिका बावजूद संशोधन प्रस्ताव संसदमा पेश भए पनि अघि बढ़न सकेको छैन। स्थानीय चुनाव घोषणा गर्न सरकारलाई दबाव बढ़दै गएपछि सरकारले चुनावका लागि तयार हुन मधेसी दललाई आग्रह गरेको हो। बैठकमा प्रधानमन्त्री दाहालले चुनाव सरकार र सबै दलको पहिलो प्राथमिकता भएकाले त्यसमा सहमत हुन आग्रह गरेको र मोर्चाका तर्फबाट कुनै ठोस जवाफ नआएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो। चुनावमा जानेबारे केही दिनमै निष्कर्षमा पुग्ने सहमति भएको नेता प्रकाशले बताउनुभयो।
सरकारले संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजाने दुईटै कुरो अहिले गर्नुपर्ने आवश्यकता छ। र निर्वाचनको कुराकानी गर्दाखेरि स्थानीय तहकै निर्वाचनमा देश जानुपर्छ भन्ने कुरामा जोड दिनुभयो। र स्थानीय चुनावमा जाने बारेमा मधेस केन्द्रित पार्टीहरूले अहिले प्रष्टताका साथ आफूलाई प्रस्तुत गरिसकेका छैनन्। यो स्थितिमा भोलि या पर्सि तुरन्तै फेरि छलफल गर्ने आजको बैठकको निरन्तरतामा एउटा ठोस निष्कर्ष निकाल्नको लागि बैठक फेरि बस्ने गरी आजको बैठक टुङ्गियो।
तर मधेसी मोर्चाले भने सरकारको प्रस्तावप्रति असहमति जनाएका छन्। मधेसी दलले संशोधन पारित नभएसम्म चुनावबारे नसोच्न आग्रह गरेका छन्। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले भने प्रधानमन्त्रीले अहिलेको गठबन्धनकै सहमतिमा चुनावको मिति घोषणा गरिने र संविधान संशोधनको प्रस्ताव अघि बढ़ाउने प्रतिबद्धता जनाएको दावी गर्नुभयो।
संविधान संशोधन हुने कि नहुने, कसरी अगाडि बढ़ाउने, कहिलेदेखि बढ़ाउने, इलेक्सनको मिति अहिले घोषणा गर्ने कि नगर्ने र जुन अहिले आयोगले प्रतिवेदन दिया छ त्यो प्रतिवेदन हामीलाई मान्ने छैन, त्यसलाई परिवर्तन गर्ने कि नगर्ने, यो मूल विषयमा चर्चा भयो। हाम्रो बीचमा कुनै टुङ्गो लागेका छैन। हामीलाई के भन्नुभयो भने तपाईँहरूको सहमति बिना यो गठबन्धन ब्रेक पनि गर्दिन म र चुनावमा पनि जान्दिन।
व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पारित गरेको छ। दिउँसो 1 बजेका लागि बोलाइएको बैठकमा विधेयक पेश गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि उपस्थित नभएपछि दोस्रो बैठक राखेर विधेयक पारित गरिएको हो। यो सँगै चुनावका लागि चाहिने तीनवटा विधेयक संसदबाट स्वीकृत भएका छन्। संसदले यसअघि निर्वाचन आयोग र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको थियो। अब चुनाव सम्बन्धी राजनीतिक दल र स्थानीय तहको निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित हुन बाँकी छ। यी दुई विधेयकमा संसदको राज्य व्यवस्था समितिमा छलफल भइरहेको छ।
संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश दुवै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरूषोत्तम भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। न्याय परिषदले केसी र भण्डारीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गरी अनुमोदनका लागि संसदीय सुनवाई समितिमा पठाएको थियो। समितिले दुवै प्रस्तावित न्यायाधीशसँग उहाँहरूको सोच, अवधारणा र कार्ययोजनाका बारेमा आवश्यक जानकारी लिएपछि नाम अनुमोदन गरेको हो। दुवैजना विरूद्ध संसदीय समितिमा एक एकवटा उजुरी परेको थियो।
व्यवस्थापिका संसदको प्रभावशाली समिति सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका डोर प्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ। जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि खाली रहेको सभापति पदका लागि आज भएको चुनावमा सत्तारूढ़ दलका तर्फबाट उम्मेद्वारी दिएका उपाध्यायले एमालेका पशुपति चौलागाईलाई हराउनु भएको हो। उपाध्यायले 23 मत प्राप्त गर्नुभयो। 9 अनुपस्थित रहेको चुनावमा चौलागाईले 16 मत मात्रै प्राप्त गर्नुभयो। माओवादीको भागमा परेको लेखा समितिको सभापति लिन एमाले अर्को समितिको नेतृत्व नछाडे ले उम्मेद्वारी दिनु परेको सत्तारूढ़ दलको दावी छ। लेखा समिति छाड्दा माओवादीको एउटा मात्र समिति हुने र एमालेसँग कांग्रेस भन्दा पनि बढ़ी अर्थात 5 समितिको नेतृत्व हुने भएकोले उपाध्यायलाई अघि सार्नु परेको कांग्रेसका सांसद रामहरि खतिवड़ाले बताउनुभयो। कुनै अर्को समितिको नेतृत्व छाडेर लेखा समितिको सभापति लिन आग्रह गरे पनि एमाले नमानेको खतिवड़ाले दावी गर्नुभयो। तर एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भने लेखा समितिको सभापति एमालेलाई दिएर अर्को कुनै विषयगत समितिको सभापति छोड्न तयार रहेको बताए पनि माओवादीले नमानेको बताउनुभयो। आफै प्रधानमन्त्री, आफ्नै पार्टीको अर्थमन्त्री अनि लेखा समिति पनि आफ्नै पार्टीको हुनुपर्ने प्रधानमन्त्रीको सोच रहेको र यसले निरङ्कुशता जन्माउने ढकालले आरोप लगाउनुभयो। सरकारले गर्ने बजेट बाँडफाँड लगायत अनियमितताको छानबिन गरी खबरदारी गर्न र निर्देशन दिने अधिकार रहेको लेखा समितिमा विपक्षी दलको नेतृत्व हुनुपर्ने विश्वव्यापी मान्यता छ।
भरुवा बन्दुकको गोली लागेर धनकुटाको अहालेका सबिन राईको ज्यान गएको छ। महाभारत तरिटोलका दिव्य माइला भन्ने दीपबहादुर राईले सामान्य विवादका क्रममा गोली हान्दा सबिनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका दीपबहादुरको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राज भण्डारीले जानकारी दिनुभयो। त्यस्तै सुनसरीको खनारमा प्रहरीको गोली लागेर 3 घाइते भएका छन्। सुनसरीको दुहबी तथा मोरङको रंगेली र रानीमा एक महिना अघि भएको डकैतीमा संलग्न भएको आशंकामा 3 पक्राउ गर्ने क्रममा भागेपछि गोली प्रहार गर्दा उनीहरू घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। गोली लागेर घाइते हुनेहरू लागू औषध तथा हात हतियार कारोबारमा समेत संलग्न रहेको प्रहरीको दावी छ।
पृथ्वी राजमार्ग अब गोर्खासँग पनि जोडिने भएको छ। नागढुङ्गा नौविसे मुगलिन सड़क खण्डको 20 सड़क गोर्खासँग पनि जोडिने भएको हो। राजमार्ग अन्तर्गतको करिब 20 सड़क खण्ड गोर्खासँग पनि जोडिने भएको हो। अहिले काठमाडौँबाट धादिङ र चितवन हुँदै पूर्व पश्चिम राजमार्ग जोडिने सड़कलाई 4 बनाउने क्रममा गोर्खातर्फ 2 नयाँ सड़क मार्ग बनाउन लागि छ। अहिलेको 2 सड़कलाई 4 बनाउँदा कृष्णभीर र जोगीमाराको भीरमा फेरि पहिरो जान सक्ने भएकाले गोर्खातर्फ नयाँ ट्र्याक बनाउन लागिएको हो। धादिङको विशालटार स्थित चन्द्रोदय माध्यमिक विद्यालय नजिकैबाट राजमार्गको एउटा खण्ड गोर्खाको घ्यालचोकमा जोडिने सड़क विभागका उपमहानिर्देशक दयाकान्त झाले जानकारी दिनुभयो।
निशुल्क औषधिको अभाव हुन नदिन सरकारले औषधि खरिद प्रक्रियालाई तीव्र बनाएको छ। केन्द्रीय स्तरबाटै टेण्डर गरी औषधि खरिदमा ढिलो हुने भएपछि सम्बन्धित जिल्लालाई नै टेण्डर गरी औषधि खरिद गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार औषधि खरिदका लागि यसअघि जिल्लाको जनसंख्याको आधारमा 13-75 लाख रूपियाँ निकासा भएकोमा त्यसमा फेरि 5-15 लाख रूपियाँ थप रकम निकासा गरिएको छ। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्रांगारिक कृषि पद्धतिको अवलम्बन पर्यावरण संरक्षण र स्वस्थ जीवन भन्ने नाराका साथ यही माघ 21 गतेदेखि 24 गतेसम्म कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका महेन्द्रनगर मालपोत कार्यालयको दक्षिणतर्फ अवस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्राङ्गणमा सञ्चालन हुने 10 राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी 2073 सहभागी बनौं, अवलोकन गरौं, प्राङ्गारिक कृषि सम्बन्धी जानकारी लिई उत्पादन वृद्धि गरौं, देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्धनमा सहयोग गर्न सम्पूर्ण कृषक कम्पनी एग्रोभेट कृषक समूह सहकारी संघ संस्था र महिला तथा सज्जनवृन्दमा हार्दिक अनुरोध गर्दछौ।
मेला प्रदर्शनीको आकर्षणहरू देशको विभिन्न भागमा उत्पादित प्राङ्गारिक कृषि उपजहरूको प्रदर्शन एवं प्रतियोगिता, बाली उपचार तथा माटो परीक्षण शिविर,
प्राङ्गारिक कृषि वस्तुहरूको खरिद बिक्री, खेती प्रविधि प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा अन्तर्क्रिया गोष्ठी,
प्रवेश निशुल्क तथा स्टल पनि निशुल्क उपलब्ध गराइने,
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरिहर भवन ललितपुर, फोन 01 50 10 026, सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटी, फोन 0994-44-187, जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर, फोन 0995-22-183।
बिहेमा त धेरै रमाइलो भयो अघि,
फोटो पनि आएको छ,
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन शुरू गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
सबैभन्दा ठूलो ग्रह कुन हो?
ए बृहस्पति, बी शुक्र।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन प्रस्ताव अघि बढाएसँगै चुनावको मिति घोषणा गर्ने सरकारको प्रस्ताव, संसदबाट निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पारित, सुनसरीको खनारमा प्रहरीको गोली लागेर 3 घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, स्रोतमै व्यवस्थापन हुन नसक्दा शहरी क्षेत्रमा फोहोर मैला व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण बन्दै गएको छ। फोहोर मैलालाई स्रोतमै नछुट्याउँदा फेरि प्रयोगमा ल्याउन सकिने फोहोर मैला पनि विसर्जन हुँदै आएको, काठमाडौँको फोहोर फाल्ने ठाउँ पनि निर्धारित समय अघि नै भरिन थालेको छ। फोहोर मैला व्यवस्थापनको उपाय के हुन सक्छ त? पीटी लोपचनको रिपोर्ट।
भएभरका फोहोर एउटै प्लास्टिकको झोलामा खाँदखुँद पार्ने र नगरपालिकाको गाड़ी आएको बेला पठाउने, या त रातिको समयमा सड़क छेउमा ल्याएर थुपार्ने। फोहोर व्यवस्थापनको नाममा अहिलेसम्म तपाईँ हामी मध्ये धेरैले गर्दै आएको यही हो। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै वर्गीकरण नगर्दा भएभरका फोहोर ल्याण्डफिल्ड साइटमा पुर्याउनु पर्ने हुन्छ। यसले ल्याण्डफिल्ड साइट निर्धारित समयभन्दा पहिले नै भरिन्छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोर मैला प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवाली,
सिसडोलमा करिब करिब हाम्रो अहिलेसम्म 450 रोपनी जग्गा हामीले लिएको हो। अब त्यसमा पहिलो चरण, दोस्रो, तेस्रो, चौथो तथा अन्तिम, किनभने अब हामी कहाँ जग्गा छैन, हामीसँग भएको जग्गा सिद्धिसकेको छ। करिब 1.5 वर्ष छ, अथवा बढी भन्दा 2 वर्ष होला, त्योपछि त अहिले हाम्रो ठाउँ छैन।
काठमाडौँ उपत्यकाको फोहोर मैला विसर्जन गर्दै आएको सिसडोलको ल्याण्डफिल साइटले यही नियति झेल्दै आएको छ। 450 रोपनी क्षेत्रमा फैलिएको सिसडोल ल्याण्डफिल साइट 10 वर्षमै भरिने अवस्थामा पुगेको हो। तर एउटा ठाउँको फोहोर संकलन गरेर अर्को ठाउँमा विसर्जन गर्ने तरिका नै ठिक नभएको, बरु अरू नै प्रविधि अपनाउनु पर्ने बताउनुहुन्छ UN हेबिटेटका दक्षिण एसिया सल्लाहकार भूषण तुलाधर।
हामी फोहोरलाई फाल्ने वस्तुको रूपमा हेरिरहेछौ। फोहोर भनेको फाल्ने वस्तु होइन, पाल्ने वस्तु। त्यसको हाम्रो दिमागमा त्यो चेन्ज गर्ने हो भने मात्रै हाम्रो फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ। मेरो घरमा फोहोर भयो म तपाईँको आँगनमा ल्याएर फाल्छु भने तपाईँले मान्नुहुन्छ? कदापि मान्नुहुन्न। हामीले कहीँ ल्यान्डफिल साइट बनाउने भनेको त्यही हो, मेरो सहर फोहोर भयो ल गाउँ गाउँलेहरू म तपाईँको आएर फोहोर फाल्छु है भनेर, अनि के हुन्छ? विरोध हुन्छ।
काठमाडौँ उपत्यकामा मात्र दैनिक 1000 टन फोहोर उत्पादन हुँदै आएको छ। ती मध्ये 60-65% कुहिने र बाँकी नकुहिने फोहोर मैला हुन्छन्। कुहिने फोहोर मैलाबाट बायोग्यास निकाल्ने वा कुहाएर मलको रूपमा प्रयोग गर्ने र नकुहिने मध्येबाट पनि फेरि प्रयोग गर्न सकिने जतिलाई पुनः प्रयोग गर्ने हो भने काम नलाग्ने फोहोरको मात्रा 10% मात्र हुन्छ। लामो समयदेखि फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत वातावरण र जनस्वास्थ्य संस्था एनपोका वरिष्ठ कार्यक्रम व्यवस्थापक प्रसन्न प्रधान भन्नुहुन्छ, फोहोरको स्रोतमै कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्नुपर्छ।
घर दुई स्तरबाट नै यदि हामीले फोहोर वर्गीकरण गरेर कुहिने र नकुहिने फोहोरलाई छुटाएर लगेको भए चाहिँ हामीले ल्यान्डफिल साइटमा फोहोर पुर्याउँदाखेरि हामीले थोरै मात्रै फोहोर जान्थ्यौँ, त्यसले गर्दाखेरि हाम्रो यो ल्यान्डफिल साइटको आयु घट्दै गइरहेको छ। यसको लागि चाहिँ हामीले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ र हामीले कस्तो खालको सामान प्रयोग गर्ने, कस्तो खालको प्रयोग नगर्ने, कसरी छुटाउने भन्ने कुराहरूको चाहिँ जनचेतना चाहिँ घर दुई स्तरबाट नै शुरू गर्नुपर्ने हुन्छ।
फोहोर उत्पादनमै कमी ल्याउन सके यसको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। कुहिने फोहोरलाई घरमै कम्पोस्ट गरेर मल बनाउने र फेरि प्रयोगमा आउने फोहोरलाई पनि फेरि प्रयोग गर्ने हो भने फ्याँक्नै पर्ने फोहोर कति पो उत्पादन होला र।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। उपत्यकाका खाल्डाखुल्ली सड़कमा भ्याकुम भएको कुचो ब्रुमरले सफाई गरेर धूलो बढ़ारिने भएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याएपछि खाल्डो पुरेर ब्रुमरले सफाई गर्न निर्देशन दिएको हो। पाइप बिछ्याउन सड़क खनेपछि राम्रो सफाई नहुँदा उपत्यकामा धूलो बढ़ेको गुनासो बढ़ेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिए मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो। पानी वितरणका लागि उपत्यकामा 760 किलोमिटर पाइप बिछ्याउने काम अहिले भइरहेको छ।
जिल्ला बाल कल्याण समिति भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा इटाभट्टामा काम गर्दै आएका 8 जना बालकको आज उद्धार गरेको छ। उद्धार गरिएका बालकहरूमा सल्यानका ललित कुँवर, मनबहादुर कुँवर, पूर्णबहादुर कुँवर, चन्द्रबहादुर विक, हरिपुन, रोल्पाका दीपक डाँगी, शंकर विक र दाङका विशाल थापा रहेका छन्। चाँगुडाँडा नगरपालिका 7, झौखेलको माता चिम्नीको इटा उद्योग र नगरकोट नगरपालिका 4 सुडालको महेश्वरी इटा उद्योगमा कार्यरत बाल श्रमिकको उद्धार गरी एक गैर सरकारी संस्थाको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो।
पोखरामा भएको साहित्यिक महोत्सव आज सकिएको छ। बुकवर्म फाउण्डेशन र ऱ्यान्डम रिडर्स सोसाइटीको आयोजनामा 4 दिनसम्म चलेको महोत्सवमा साहित्यकार, राजनीतिज्ञ, समाजशास्त्री, कलाकार लगायतले विभिन्न सेशनमा छलफल गरेका थिए। महोत्सवकै क्रममा विभिन्न पुस्तकको विमोचन गरिएको थियो भने सांगीतिक र महजोडीको प्रहसन समेत प्रस्तुत गरिएको थियो।
पूर्व युगरागी युवरागी हिमानी शाहकी छोरी पूर्णिकाले नागरिकता प्राप्त गर्नुभएको छ। आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर हिमानीले छोरीलाई नागरिकता दिलाउनु भएको हो। पूर्णिका यसपालि 16 वर्ष पुगेको र नागरिकता बनाउनको लागि केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको हिमानीको सचिवालयले जानकारी दिएको छ। आज जिल्ला प्रशासन कार्यालयले नागरिकता लिन बोलाएपछि हिमानी छोरीलाई लिएर जानुभएको थियो।
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा युवा संघ नेपालका सह इन्चार्ज निरूपाललाई पतिशोक परेको छ। नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिका सदस्य समेत रहेका मोहन बहादुर पालको 45 वर्षको उमेरमा आज बिहान उपचारका क्रममा धनगढ़ीमा निधन भएको हो। उहाँ जण्डिस र मधुमेह रोगको बिरामी हुनुहुन्थ्यो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 4107007, 98511-72194,
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थाले ब्याज दर बढाएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको छ। निरन्तर ओह्रालो लागेको शेयर बजार परिसूचक नेफ्सी आज 65.44 अङ्कले तल झरेर 1309.70 अङ्कमा आइपुगेको छ। कारोबार भएका सबैजसो शेयरको भाउ घटेको ले आज शेयर घटेको हो। आज सबैभन्दा धेरै बीमा समूहका लगानीकर्ताले गुमाएका छन्।
सरकारले सीमान्तकृत समुदायका लागि सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा सुर्खेत, जाजरकोट र दैलेखमा 1325 नयाँ घर बन्ने भएका छन्। तराईका 70, सिराहा र कपिलपस्तुबाट शुरू भएको कार्यक्रम आर्थिक वर्ष 2068-69 सुर्खेत, दैलेख र जाजरकोटमा लागू भएको थियो। चालू आर्थिक वर्षमा सुर्खेतमा 1050, जाजरकोटमा 1050 र दैलेखमा 125 घर बनाउने गरी कार्यक्रम आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर झंक थापाले बताउनुभयो।
इलामको माउ गाविसमा निर्मित 6.1 मेगावाट क्षमताको अपरमाई हाइड्रो पावर कम्पनीको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाबाट 2 महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको पञ्चकन्या हाइड्रो पावर कम्पनीले जनाएको छ। आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले जानकारी दिनुभयो।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा सुधारको काम शुरू गरिएको छ। अस्पतालको सेवा सुविधा साथै सरसफाईलाई पनि जोड़ दिइएको छ। अस्पताल सुधारको अभियान शौचालय सरसफाईबाट शुरू गरिएको हो भने पुरानो भवनको मरमत सम्भार तथा नयाँ भवनमा ओपीडी सेवा सञ्चालन पनि शुरू भएको छ। यस्तै 50 शैयामा सञ्चालन भइरहेको अस्पतालमा 75 शैया थपेर 125 शैयाको बनाइएको छ।
ओखलढुङ्गामा भूकम्प पीड़ितलाई दिइने दोस्रो किस्ताको अनुदान सिफारिश गर्न फारम अभाव भएको छ। पुननिर्माण प्राधिकरणले दोस्रो किस्ता रकम दिन गरिने सिफारिश नपठाएपछि जिल्लामा फारम अभाव भएको हो। सिफारिश फारम नभएपछि घर निर्माण शुरू गरेका 1246 जनाले दोस्रो किस्ता माग गर्न पाएका छैनन्। पहिलो किस्ता बुझेका 18304 जना भूकम्प पीड़ित मध्ये 1246 जनाले घर बनाउन शुरू गरेको जिल्ला विकास समिति ओखलढुङ्गाले जनाएको छ।
धनुषा प्रहरीले मोटरसाइकल चोरी गरेर बेचेको आरोपमा 5 जनालाई पक्राउ गरेको छ। चोरीका 10 मोटरसाइकल समेत बरामद गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो। पक्राउ पर्नेमा धनुषा मिथिलेश्वरका अमन शाह, मिथिलेश्वरका निकासका उदय भन्नी, नवीन कुमार यादव, मोहत्तरी हरिहरपुर घर भई अहिले जनकपुर रजौल बस्ने, नवीन कुमार यादव र महोत्तरी रतौलीका संजीत कुमार हाती र महोत्तरी बतनाहाका ध्रुव कुमार झा छन्।
हुम्लाको मैला गाविसमा बौला स्यालले टोक्दा चारजना घाइते भएका छन्। स्यालको टोकाईबाट मैला गाविसका 60 वर्षीय नरवीर धामी, उनकी छोरी बिउरा, मेलाकै शान्ति साई र अर्का एकजना बालक घाइते भएको स्थानीय बासिन्दा लाल भक्त मल्लले बताउनुभयो। घाइतेको बाजुराको कोल्टीमा उपचार नभएपछि नेपालगंज लगिएको स्थानीय बासिन्दाले बताएका छन्।
मेरो पनि भन्नु छ।
सुरुमा सुनौ, 70 प्रकारका औषधि निशुल्क पाइने भनिरहेको सरकारलाई नवलपरासीका विष्णु प्रसाद ढकालले हाम्रो आइबीआरमा गर्नुभएको यो आग्रह।
सरकारले विभिन्न किसिमका औषधिहरू निशुल्क पाइन्छ भन्छ। गत 13 गते मलाई एउटा कुकुरले टोकेको थियो, कुकुरले टोकेको इन्जेक्सन लगाउन म रूपन्देही जिल्लाको लुम्बिनी अञ्चल अस्पतालमा गएको थिएँ। त्यहाँ सरकारले भनेको बमोजिम निशुल्क पाइन्छ कि भनेर गएको थिएँ। सरकार त्यहाँ गएपछि टिकटलाई पनि पैसा तिर्नु पर्यो, अनि सुई लगाउन पनि सुई यहाँ पाइँदैन, बाहिर जानुस् भनेर लेखेर दियो। के यो साँचो हो? सरकारले किन यस्तो झुटो कुरा गरिरहेको छ? म एउटा दृष्टिबिन भएर पनि मैले निशुल्क औषधि पाइनँ सरकारी अस्पतालमा जाँदाखेरि। यस्तो झुटो कुरा किन सरकारले गर्छ हजुर? यो चाहिँ सरकार समक्ष यो कुरो पुगोस्।
हिजोको नेपाल दर्पण सुनेर 35566 नाम नलेखी पठाइएको एसएमएसमा लेखिएको छ, 10 गजासम्मै भारतको पक्की सड़क, त्यो पनि सिमान नै मिचेर। कस्तो दुःखको कुरा नेपाल र नेपालीका लागि। यस विषयमा नेता र सरकारले किन केही नबोलेका?
लोड सेडिङ हटाउन सहयोग गर्न विद्युत प्राधिकरणले आग्रह गरिरहेका बेला ललितपुरको खुमलटारमा रहेको जैविक प्रविधि महाशाखामा दिउँसै बत्ती बलिरहेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा ज्ञानेन्द्र आचार्य लेख्नुहुन्छ, यो हो पत्रकारको दायित्व। सबै पत्रकारले यस्तै पत्रकारिता गर्ने हो भने ठूलो सहयोग मिल्छ देशका लागि, केही गर्न खोज्नेहरूका लागि पनि।
यही विषयमा प्रशान्त लम्साल ट्वीट गर्नुहुन्छ, सरकारी कार्यालयमा बिजुलीको दुरूपयोगले पनि शिक्षित वर्गमा नैतिक चेतनाको कमी र जिम्मेवार निकायको गैर जिम्मेवारीपन प्रष्ट रूपमा झल्किन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूका लागि कड़ा नीति अप्नाएकोमा देवेन किशोर अञ्जानले फेसबुकमा लेख्नु भएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पले अरूको देशमा कतिन्जेल रमाउँछौ, जाऊ आफ्नै देश बनाओ भनेकोमा मलाई एकदम चित्त बुझ्यो, जे गरे एकदम राम्रो गरे, हामीले विदेशिनु भन्दा आफ्नै देशमा खनजोत गर्ने हो भने सुन फलाइन्छ।
अनि यसैबारे सुमिन श्रेष्ठ फेसबुकमा लेख्नुहुन्छ, तर जति नै विरोध गरे पनि अन्त्यमा ट्रम्पकै जित हुनेछ, किनकि उनले आफ्नो देशको मुद्दा उठाएका छन्, देशभन्दा माथि के नै छ र।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौड्याल। अब विदेशका खबर। इस्लामिक देशका नागरिकलाई लक्षित गरी अमेरिका भ्रमणमा लगाइएको प्रतिबन्धलाई संयुक्त राष्ट्रसंघले गैर कानूनी भनेको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख जैयद बिन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयको आलोचना गर्दै मुस्लिम समुदायलाई लक्षित गरी लगाइएको प्रतिबन्धलाई गैर कानूनी र तुच्छ मानसिकताको संज्ञा दिनुभएको छ। राष्ट्रियताका आधारमा भ्रमण गर्न नपाउने गरी कसैलाई प्रतिबन्ध लगाउनु मानवाधिकार कानूनको उल्लंघन भएको भन्दै जैयदले ट्रम्पको निर्णय कानूनको बरखिलाफ भएको दावी गर्नुभयो। जैयदले ट्रम्पबाट आएको पछिल्लो निर्णयले वास्तविक रूपमा आतंकवाद विरूद्धको अभियानलाई प्रभावित पार्ने बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपतिद्वारा इस्लामिक राष्ट्रहरू इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई 90 दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयको इराकी संसदमा व्यापक विरोध भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। हिमालयन शेर्पाक्लब पुगेको छ। आज भएको क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पेनाल्टीमा 3-2 हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी मार्फत गरिएको थियो। खेलको 75 मिनटसम्म एपीएफले 2-0 अग्रता कायम गरेको थियो, तर 87 र 88 मिनटमा हिमालयन शेर्पाले लगातार 2 गोल गरेपछि खेल पेनाल्टी तर्फ धकेलिएको हो। प्रतियोगितामा भोलि रूपन्देही 11 र नेपाली सेनाबीच खेल हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन प्रस्ताव अघि बढाएसँगै चुनावको मिति घोषणा गर्ने सरकारको प्रस्ताव, संविधान संशोधन नगरी चुनावमा जान मधेसी दलको आनाकानी,
भरुवा बन्दुकको गोली लागेर धनकुटामा एकजनाको ज्यान गयो, सुनसरीको खनारमा प्रहरीको गोली लागेर तीनजना घाइते,
शहरी क्षेत्रमा फोहोर मैला व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण बन्दै घरको फोहोर घरमै व्यवस्थापन गर्नुपर्नेमा जोड,
अमेरिकाले मुस्लिम देशका नागरिकलाई भ्रमणमा लगाएको प्रतिबन्धको सर्वत्र विरोध, मानवाधिकार कानूनको उल्लंघन भएको राष्ट्रसंघको दावी,
र एपीएफलाई हराउँदै हिमालयन शेर्पा झापा गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।